श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। तपाईँकै आफ्नै प्रिय कार्यक्रम आशाको बाणीमा यहाँलाई हामी न्यानो स्वागत गर्दछौ। आउनु श्रोता, यो मधुर भजन सँगै हामी हाम्रो मुख्य कार्यक्रम तर्फ लागौ।
Thank you.
समय तपाईं एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टी अभिवादन। म तपाईँको आफ्नै मित्र पास्टर उमेश कुमार पोखरेल परमेश्वरको वचन लिएर पुनः तपाईँहरूको माझमा उपस्थित भएको छु। मलाई आशा छ तपाईँका जीवनका सम्पूर्ण पक्षहरू परमेश्वरको अगुवाईमा ठिकठाक रूपमा बढ्दैछन् र म तपाईँहरूको लागि निरन्तर प्रार्थनारत छु। श्रोता, आजको प्रस्तुतिलाई अगाडि बढाउनुभन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राखौँ। जीवित महान परमेश्वर पिता, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूलाई। यो जीवनलाई हामी तपाईँको हातमा सुम्पिन्छौँ। तपाईँले हाम्रो जीवनलाई तपाईँको इच्छा अनुसार चलाउनुहोस् र त्यसबाट तपाईँको महिमा होस्। यो रेडियो कार्यक्रमलाई प्रभु म तपाईँको हातमा राख्दछु। तपाईँको राज्य महिमा र प्रचारको खातिर यो कार्यक्रमलाई तपाईँले यो देश र सारा संसारका कुना कुनामा पुर्याउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता मित्र, आजको प्रस्तुति पनि हामीले हाम्रो जीवनलाई कसरी व्यवस्थित, अनुशासित एवं उद्देश्यमूलक रूपमा अगाडि बढाउनु पर्छ भन्ने कुरालाई नै आधार मानेर, अर्थात् त्यसैको सेरोफेरोमा रहेर म परमेश्वरको वचन तपाईँहरूको बीचमा पस्किन गइरहेको छु। र हिजोको प्रस्तुतिमा श्रोता हामीले कुरा गरेका थियौँ कि आजको संसार सबैको लक्ष्य, सबैको योजना र गन्तव्य पैसा भएको छ र मानिसहरूको सफलता असफलतालाई उसले आर्जन गरेको रुपियाँ पैसासँग मापन गर्ने गरिएको छ। तर त्योभन्दा अगाडि हामीले हेर्यौँ कि जबसम्म हामी यो संसारमा रहन्छौँ तबसम्म हामीले गरेका सम्पूर्ण कार्यहरूको लेखा तपाईँ र मैले परमेश्वरलाई दिनुपर्छ। त्यसबाट कोही पनि उम्कन सक्दैन। र आज यी सबै कुराहरू कसरी भए त? किन मान्छे यसरी अस्वस्थ प्रतिस्पर्धामा दौडिरहेको छ? किन मान्छे यसरी लालची भएको छ र मै खाऊ, मै लाऊ, सुख सयलमा मै बसौँ, मोज गरौँ भनेर मान्छेले आफ्नो जीवनको उद्देश्य बनाएर त्यही उद्देश्य प्राप्तिको लागि मान्छे दिन प्रतिदिन आफूलाई ख्याउँदैछ त? यी सबैको कारण पाप हो श्रोता। र पापको कारणले मानिसको मनमा स्वार्थीपनको बीजारोपण भयो र त्यही स्वार्थीपनको कारणले, अर्थात् मान्छेले सबभन्दा पहिले आफूलाई सोच्ने कारणले, आफ्नै हित खोज्ने कारणले आज संसारका सबै मानिसहरूको जीवनको लक्ष्य र केन्द्रबिन्दु चाहिँ रुपियाँ पैसा र धन सम्पत्ति आर्जन गर्नेमा रहेको हामी पाउँछौँ। र यो यसको जग वा सुरुवात मैले भनिहालेँ मानिसहरूमा, त्यो शैतानले वा पापको कारणले शैतानले जगाएको लोभ र स्वार्थीपन नै हो भनेर हामीले बुझ्नुपर्छ र यसबाट हामी अनभिज्ञ छैनौ भन्ने मैले महसुस गरेको छु। यसले अर्थात् रुपियाँ पैसाले मानिसमा जीवनको सुरक्षाको अनुभूति दिलाउँछ र अन्तत सबै मानिसको जीवनको लक्ष्य यसैमा केन्द्रित भएको पाइन्छ भन्दा अतियुक्ति नहोला। किनकि मानिसहरू आफू वृद्ध भएपछि आफ्नो खाने बस्ने स्वास्थ्य उपचारको सुनिश्चितता चाहन्छन्, जुन जीवनको अति आवश्यकता पनि हो। तर पवित्र धर्मशास्त्र बाइबलमा प्रभु येशूले आफ्ना चेलाहरूलाई यी सांसारिक कुराहरूको खोजीमा आफूलाई नहाल्न सावधानी गराउनु भएको छ, जुन पवित्र धर्मशास्त्र बाइबलको मत्ती भन्ने पुस्तकको 6:32-34 यसरी लेखिएको छ। प्रभु येशूले भन्नुहुन्छ, किनकि अन्य जातिहरूले यी सब थोक खोज्छन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भने जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। प्रभु यीशुले यहाँ स्पष्ट भन्नुभएको छ आफ्नो चेलाहरूलाई, भोलिको निम्ति फिक्री नगर किनभने भोलिको दिन आफ्नो फिक्री आफै गर्नेछ। अर्थात् जसले परमेश्वरलाई स्वतस्फूर्त रूपमा स्वीकार गरेर उहाँको इच्छा अनुसारको जीवन जिउँछन् वा जो मानिसहरूले परमेश्वरमा सुनिश्चितता खोज्छन् सांसारिक धन सम्पत्तिमा होइन, ती मान्छेहरूले भोलिको लागि फिक्री गर्नुपर्ने आवश्यकता छैन, किनभने हाम्रो परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ, प्रेमिलो परमेश्वर हुनुहुन्छ, दयावन्त परमेश्वर हुनुहुन्छ, कि उहाँका जनहरूको आवश्यकताहरू के छ त्यो उहाँलाई थाहा छ र ती आवश्यकताहरू कसरी पुरा गर्नुहुन्छ, गर्नुपर्छ भनेर पनि परमेश्वर जान्नुहुन्छ। श्रोता साथी, स्वार्थीपन भनेकै प्रत्येक खराबको जड हो भने हामीले बुझ्नुपर्छ, किनभने स्वार्थीपनको प्रादुर्भाव पापले गर्दा भएको र पापको प्रादुर्भाव शैतानको कारणले भएको। प्रत्येक जसले आफ्नो लागि मात्र चाहना गर्छ भने त्यो मानिस परमेश्वरको नीतिको वा सिद्धान्तको विरुद्ध हो। यदि तपाईँ र मसँग अहिले रुपियाँ पैसा छ, यदि त्यो रुपियाँ पैसालाई हामीले आफ्नो आत्मिकी वृद्धिको क्षेत्रमा खर्च गरेनौँ भने त्यसको महत्व पछि सम्भव हुँदैन। अर्थात् आज संसारमा धेरै मान्छेहरूसँग पैसा छ, रुपियाँ पैसा छ, धेरै धनाढ्य मान्छेहरू छन्, ती मान्छेहरूले चाहिँ नाशवान चिजहरूमा, सांसारिक कुराहरूमा मात्रै आफूसँग भएको धन सम्पत्तिलाई खर्च गरे भने त्यो खर्च र त्यसको प्रभाव लामो समयसम्म रहँदैन, किनभने यी सांसारिक कुराहरू सबै नाशवान छन्। त्यसकारण तपाईँ र मसँग भएको सम्पत्तिलाई परमेश्वरको ले भने अनुसार हामीले हाम्रो आत्मिकी वृद्धिको लागि र अरू मानिसहरूको आत्मिकी वृद्धिको लागि खर्च गर्न पर्छ। यदि गर्यौँ भने त्यसको प्रभाव अनन्तसम्म रहन्छ र मानिसहरूले, संसारमा बस्ने सबै मानिसहरूले यो कुरा अवश्य बुझ्नुपर्छ कि सांसारिक नाशवान कुराले हाम्रो भविष्यलाई सुनिश्चित गर्दैन, गरेको पनि छैन। ती कुराहरू जस्तो सुकै रूपमा मूल्यवान भए तापनि अन्तत तिनीहरूको नाश नै हुन्छ। यदि रुपियाँ पैसा आर्जन गरी जम्मा गरे आफ्नो भविष्य सुनिश्चित हुने थियो भने आज संसारका कयौं धनाढ्य मानिस कदापि मर्ने थिएनन् होला, होइन र? श्रोता, यी तपाईँ र मसँग भएका शारीरिक चिजबिज, हाम्रो धन सम्पत्ति, पद प्रतिष्ठा, स्वास्थ्य, घर गाडी, सबै कुराहरू हामीले नसोचेको रूपमा हामीबाट एक दिन छिनिनेछ। यस सत्य हामीले कदापि भुल्नु हुँदैन। अर्थात् तपाईँ र मसँग जे जति कुराहरू छन् तिनै कुरामा तपाईँ र मेरो मन छ र हाम्रो सबै भविष्यको सम्पूर्ण कुरो सुनिश्चित छ भनेर तपाईँले सोच्नु भएको छ र मैले सोचेका छु भने हामी गलतमा छौँ, किनभने हामीसँग भएका सबै कुराहरू एक दिन अचानक निवेशको भरमा हामीसँगबाट छिनिनेछ। यो कुराको लागि तपाईँ हामी तयार हुनुपर्छ सधैँ। मानिसको लागि एउटै मात्र भविष्यको सुनिश्चितता भनेको, अर्थात् तपाईँ र मेरो भविष्यको सुनिश्चितताको आधार एउटै मात्र हो, त्यो भनेको हामी के कस्तो हुनुपर्छ भन्दा हामी साधारण हुनुपर्छ, साधारणपन हुनुपर्छ, हामी बालकहरू जस्तो विश्वास हामीमा हुनुपर्छ, परमेश्वरमाथिको भरोसामा मात्र त्यो प्राप्त हुन्छ। जबसम्म तपाईँ हामी साधारण र बालकहरूको जस्तो विश्वास हामीमा हुँदैन र जबसम्म तपाईँ र मैले परमेश्वरमा पूर्ण भरोसा राख्न सिक्दैनौँ तबसम्म हाम्रो भविष्यको सुनिश्चितताको ग्यारेन्टी तपाईँ हामीलाई प्राप्त हुँदैन। त्यसै कारण सांसारिक कुराहरूबाट हामीहरू स्पष्ट रूपमा टाढा रहनुपर्छ र यस अर्थमा हामीले आर्जन गर्न हुँदैन नि भनिएको होइन। हामीसँग भएका रुपियाँ पैसाहरू नराम्रो हुन् भनेर पनि मैले भन्न खोजेको होइन, तर हामीसँग जे जे कुराहरू छन् ती परमेश्वरका हुन् र परमेश्वरले ती कुराहरू तपाईँ र मलाई आशिषको रूपमा दिनुभयो र ती सांसारिक कुराहरू प्रति तपाईँ र म टाँसिएर त्यसैमा लागि पर्नु हुँदैन र हामीसँग भएका जे जति थोकहरू छन् तिनलाई परमेश्वरको महिमाको लागि हामीले खर्च गर्नुपर्छ। श्रोता साथी, पैसा भनेको देखिने जीवनको हरिसाब। एक अमेरिकन लेखकले भन्छन्, मानिसले ट्रेन चढ्दैन तर ट्रेनहरू मानिसमा चढ्छन्। अर्थात् ट्रेनहरू वास्तविक रूपमा मानिसहरूको जीवनमा यात्रा गर्छन्। यो भनाई सुन्दा हामीलाई अनौठो लाग्छ। यो कुरा इसाईहरूमा पनि लागू हुन्छ। जब कसैले परमेश्वरलाई उपहारको रूपमा रुपियाँ पैसा दिन्छ, त्यसले वास्तवमै आफ्नो जीवनको एक अङ्ग नै दिएको हुन्छ, किनकि जुन अङ्गलाई प्रयोग गरेर उसले रुपियाँ पैसा कमाउँछ। त्यसैले त आज इसाईहरूले आफ्नो जीवनको मूल्याङ्कन वा जीवनको उपलब्धि भनेको आफूले कति कमाए र भनेर गर्दैनन्, तर इसाईहरूले आफ्नो जीवनको मूल्याङ्कन उपलब्धि भनेको आफूले कति दिएमा आधार मानेर गर्छन्। त्यसकारण संसारका मान्छेहरू र इसाईहरूमा यही फरक छ। श्रोता, परमेश्वरले भविष्यवक्ता मार्फत आफ्ना जनहरूलाई सुत्रेऊ वा परमेश्वरतिर फर्केर आऊ भनेर आह्वान गर्नुभएको छ। उहाँले भन्नुहुन्छ, तिमीहरूका पिता पुर्खाको समयदेखि नै तिमीहरू मेरा उर्दीहरूदेखि तर्केर गएका छौ र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु, सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ। तर तिमीहरू सोध्छौ कि हामी कसरी फर्क्यौं? के कुनै मानिसले परमेश्वरलाई लुट्छ र तापनि तिमीहरू मलाई लुट्छौ? तर तिमीहरू सोध्छौ कसरी हामीले तपाईँलाई लुट्यौं र? दशांशको भेटी परमेश्वरले स्पष्ट रूपमा यहाँ देखाउनु भयो, भन्नुभयो कि मानिसहरू परमेश्वरबाट तर्केर गएका थिए। मानिसहरूमा समस्या थियो किनभने मानिसहरूको हृदय स्वार्थले भरिएको थियो भनेर यो मलाकीमा परमेश्वरले भन्नुभएका, मलाकी भन्ने पुस्तक छ पवित्र धर्मशास्त्र बाइबलमा, त्यसमा भन्नुभएका कुराले स्पष्ट बनाउँछ। यही मानिसको स्वार्थीपनले उसको जीवनको सम्पूर्ण भागहरूमा प्रभाव पारिरहेको छ। अर्थात् यो वा मानिसको स्वार्थीपन एउटा भयानक रोग निको नहुने। के तपाईँ यो भयानक रोगबाट निको हुन चाहनुहुन्न? के तपाईँ यो रोगबाट मुक्त हुन चाहनुहुन्न? यदि चाहनुहुन्छ भने तपाईँले आफ्ना सबै स्वार्थहरू, सबै किसिमका नराम्रा विचारहरू, भावनाहरूलाई छोडिदिनुहोस् र परमेश्वरतिर तपाईँ फर्किनुहोस्। तपाईँको जीवन कति सुन्दर र कति मिठो हुन्छ तपाईँले अनुभव गर्न पाउनुहुनेछ। आमेन। आशाको
बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org।
श्रोता साथी, न्यानो अभिवादन। म पास्टर उमेश पोखरेल गवाईहरूको सङ्गालो लिएर तपाईँहरूको बिचमा आज पनि उपस्थित भएको छु। आजको गवाई छ एउटा व्यक्तिको विषयमा। मैले इन्टर्नसिप कार्यक्रम दिएको निवेदनको जवाफको आशा लिएर कम्प्युटर अगाडि बसेर इमेल हेर्दै थिएँ, तर त्यहाँ निवेदन स्वीकृत नभएको चिठी मैले पाएँ। म साह्रै निराश भएँ। म अफ्रिका महादेशको एउटा देशमा एक कृषि सम्बन्धी शिक्षा आर्जन गरेको एक विद्यार्थी हुँ। मेरो पढाइको डिग्री तब मात्र पुरा हुन्थ्यो जब मैले इन्टर्नसिप पास गर्दथे। यो प्रयोगत्मक अनुभव वा प्र्याक्टिकल गर्नुपर्ने नै हुन्छ। मैले 5 हप्ते कोर्स गर्नुपर्ने हुन्छ अनि मात्र मैले डिग्री पुरा गर्नेछु। तर मैले निवेदन दिएको कुनै पनि इन्स्टिच्युटले मलाई स्वीकार गरेन। मैले उक्त इन्टर्नसिप बिना डिग्री हासिल गर्न पाइनँ। मैले मेरो काकाको छोरो जो सहरमा बस्थ्यो उसलाई सम्पर्क गरेँ। ऊ त्यस सहरमा व्यवस्थित युनिभर्सिटीमा पढ्दै थियो। मैले उसको स्कुलमा फार्म छ भनेर सोधेँ। उसले त्यहाँ फार्म छ र फार्म म्यानेजरलाई एकचोटि सम्पर्क गर्न आग्रह गर्यो। त्यसपछि पुरै 1 हप्तापछि बल्ल आनन्दको लामो सासले केही आशावादी। मलाई थाहा थियो धार्मिक कार्यमा इसाईहरू अति नै कडा हुन्छन् भनेर। जस्तै साबत दिनलाई मान्नु, सुँगुरको मासु नखानु आदि। मलाई मनमा कता कता डर लागिरहेको थियो कि म त्यहाँ कसरी काम गर्न सक्छु भनेर। जब मेरो निवेदन स्वीकार भयो त्यसपछि मलाई लाग्यो म त्यहाँ जानै पर्छ। त्यहाँ जानु अगाडि मैले अभिभावकहरूलाई भन्नै पर्छ। म त्यो डाँडाको युनिभर्सिटीमा पुगेँ। वरिपरि राम्रो राम्रोसित हेरेँ। त्यो क्याम्पस साधारण देखिन्थ्यो। त्यहाँका विद्यार्थीहरू मिजाशीला थिए। मेरो काकाको छोरो पनि आयो। मलाई पनि आफूसितै उसको घरमा जान आग्रह। मैले अर्को दिनदेखि खेतमा काम गर्न थालेँ। हामी सबैजना सधैँ अति नै कडा मेहनत साथ काम गर्थ्यौँ। तर शुक्रबारको दिउँसो फार्म म्यानेजरले अब घर जाऊ र साबतको लागि तयार गर भनेर भने। त्यस दिन बेलुका मेरो काकाको परिवार भजन गाउन प्रार्थना गर्न थाले। उनीहरू भन्दै थिए सूर्य अस्ताएपछि साबत सुरु हुन्छ र हामी चर्च जानुपर्छ। 2 हप्ता बित्यो। म आफ्नो कामप्रति अति नै खुसी थिएँ। अझ त्योभन्दा बढी मेरो झुकाउ साबतप्रति अझ बढी थियो। म काम कहिले सकिएला भनेर हतारिनुभन्दा पनि सेवकाईको दिन कहिले आउला भनेर हतारिन्थे। मेरो आमाले फोन गर्नुहुन्थ्यो। बारम्बार सचेत गराउनुहुन्थ्यो कि पारिवारिक धर्म नछोड भनेर सम्झाउनुहुन्थ्यो। म भित्र भने अझ बढीभन्दा बढी केही कुराहरू जान्ने उत्सुकता पलाएको थियो। मैले त्यसलाई मार्न सकिनँ। मलाई दिनदिन अझ बढी प्रश्नहरू मनमा उठ्न थाले कि खास गरेर एडभेन्टिस्टहरूले केमा विश्वास गर्छन् भनेर, किन मेरो आफ्नो परिवारको धर्मभन्दा यो भिन्न छ भनेर मैले जान्ने इच्छा गरेँ। मैले धेरै प्रश्नहरू मेरो काकाको परिवार समक्ष राखेँ। बाइबलबाट हामीले धेरै कुराहरू छलफल गऱ्यौँ। म साबत स्कुलमा पाठ पनि राम्रोसित अध्ययन गरेर चर्च जान्थेँ ताकि म भित्रैदेखि अझै बलियो बन्न सकौँ। म कसैले कुनै प्रश्न गरे भने त्यसको उत्तर दिन सकौँ। एक दिन मेरो काकाको घरमा एउटा किताब मैले देखेँ, जुन किताबको नाम प्याट्रिक्स एन्ड प्रोफेट थियो, जसलाई मैले पढ्न सुरु गरेँ। मलाई त्यो किताब अति मन पर्यो। मेरो हातबाट भुइँमा त्यो किताब राख्नै मन लाग्न छोड्यो। त्यो किताब बाइबलका वचनहरूमा आधारित थियो र म त्यो किताबसँगै धेरै समय बिताउँथेँ र सुत्न पनि समय निकाल्न मलाई मुस्किल पर्थ्यो। जब मेरो 5 हप्ता सकियो तब मलाई त्यहाँ छोडेर जान मन लागिरहेको थिएन। मैले मेरो पढाइको लागि चाहिने कृषि सम्बन्धी पर्याप्त अनुभवहरूका साथै मैले धेरै आध्यात्मिक शिक्षा हासिल गर्ने मौका पाएँ, जुन मैले सोचेको पनि थिएँ। जब म घर फर्केँ तब म अन्य काममा व्यस्त हुन थालेँ। मेरो काकाको छोराले दिएको किताब मैले पढेँ। त्यो किताब साबत दिनको महत्त्वको बारेमा थियो। मैले विश्रामको दिन परमेश्वरको आराधनामा बिताउने निर्णय गरेँ। मैले मेरो क्याम्पसका प्राध्यापकलाई म शनिबारको दिन कक्षामा उपस्थित हुन नसक्ने बताएँ। प्राध्यापकले मेरो पढाइ खतरामा पर्ने सक्ने चेतावनी दिए। तर केही दिनपछि जब मैले एउटा शनिबारको कक्षा छोडेँ त्यसपछि प्राध्यापकले उक्त छुट्टीको पाठको रेकर्ड मलाई ल्याएर दिए। मैले क्रिस्चियन युनिभर्सिटीको पुरै इतिहास पढेँ र साबतको बारेमा पनि धेरै कुराहरू सिकेँ। त्यसपछि एडभेन्टिस्ट चर्चबाट बत्तीसमा लिने मैले निर्णय गरेँ। म सत्य कुराको खोजीमा थिएँ। त्यो सत्य कुरा मैले पाएकोमा म अत्यन्तै खुसी थिएँ। मैले मेरो नयाँ विश्वासको बारेमा आफ्नो आमा भाइ बहिनीलाई बताएँ। मेरो आमाले साबतको बारेमा आफूले कहिले गहिरेर विचार नगरेको बताउनु, तर 5 हप्तामा मेरो मूर्ख दिमागमा कसरी परिवर्तन भयो सम्झँदा म आफै छक्क पर्छु। यो कुरा आमालाई सुनाउँदा परमेश्वरले कस्तो चमत्कार गर्नुभयो भन्ने जानेर आमा अचम्ममा पर्नुहुनेछ भन्ने मलाई लागेको थियो। मैले म्यासेज गरेर आफ्नो बाबुलाई आफ्नो नयाँ विश्वासको बारेमा अवगत गरेँ। मैले मेरो क्याम्पसका सबैजनालाई आफ्नो विश्वासको बारेमा बताएँ। कोही सुन्न मन गर्दैनथे तर म भन्न छाड्दैनथे। एकजनाले 32 लिए, 2 मेरो प्रचारको कारण र चर्च जाँदैछ। म अझै निरन्तर रूपमा सिक्दैछु र यो जुन कलेजप्रति म आभारी छु जहाँबाट मैले नयाँ विश्वासको बिउ आफ्नो जीवनमा रोप्न पाएँ र धेरै मानिसहरूलाई म यसरी साँचो परमेश्वर र साँचो मण्डलीलाई चिनेर परमेश्वरको इच्छा अनुसारको आफ्नो जीवन जिउनको लागि आग्रह गर्दछु।
श्रोता, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98185555, 98185555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।